أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد اللهم صل على محمد وآل محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين اللهم صل على محمد وآل محمد. أعزائي المحترم ایک بار پھر اس توفیق کے ساتھ کہ جو خدا تعالیٰ نے ہمیں نصیب فرمائی ہے کہ ہم مسلمانوں کے حالات کے اوپر غور و فکر کریں, مسلمانوں کے حالات کو سمجھنے کی کوشش کریں, اور اللہ کے رسول کی اس روایت کے سائے میں کہ جس میں فرمایا من اصبح ولم يهتم بامور المسلم فليس بمسلم, جو شب و روز گزارے اور مسلمانوں کی امور کی پرواہ نہ کرے وہ مسلمان نہیں ہے. خدا نے توفیق دی کہ ہم مسلمانوں کے امور کی طرف توجہ دیں, ان کے حالات کو سمجھنے کی کوشش کریں, اپنے دشمن کو بھی پہچانیں اور اپنے دوست کی طاقتوں کو بھی سمجھیں, اور اپنے لیے ایک راستے کا تعین کریں کہ ہمیں کس کام کو انجام دینا ہے. بہت ضروری ہے کہ حالات ہمارے سامنے واضح ہوں, جو واقعات پیش آ رہے ہیں ان کی ایک سینس, اس کا ایک شعور ہمارے اندر موجود ہو, ہمیں پتہ ہو کہ کیوں پیش آ رہا ہے, کیسے پیش آ رہا ہے, جو ہمارے ساتھ دشمنی کر رہے ہیں وہ کیوں دشمنی کر رہے ہیں اور وہ کیسے دشمنی کر رہے ہیں. اسی جدوجہد میں یہ پروگرام زاویہ تشکیل دیا گیا, جس کا مقصد یہ ہے کہ آپ کے سامنے ایک انالیسس کیا جائے, ایک تجزیہ کیا جائے, اور ہدف یہ نہیں ہے کہ آپ اس تجزیے کو جیسا کہ پیش کیا گیا قبول کر لیں, بلکہ ہدف یہ ہے کہ آپ اس کے ذریعے سے اپنے اندر تجزیہ و تحلیل کی صلاحیت خود بھی بنائیں, اور آپ کو یہ بتاؤ کہ اگر کوئی تجزیہ و تحلیل کرتا ہے تو اس میں کیسے نقائص ہو سکتے ہیں جس کو آپ نے سمجھنا ہوتا ہے. یہ دنیا فری میڈیا کی دنیا ہے, اس دنیا کے اندر کسی کی آواز کو نہیں دبا سکتے. جہاں اس کے فائدے ہیں وہاں اس کے نقصانات بھی ہیں. اس کا نقصان یہ ہے کہ یہاں بہت سارا گاربیج ہے, جو انفارمیشن نہیں ہے وہ ڈس انفارمیشن ہے, اور وہ انفارمیشن کے نام پر لوگوں کو دی جا رہی ہے. تو اگر آپ کے اندر تجزیہ و تحلیل کی صلاحیت نہیں ہوئی, خدا نہ کرے, تو آپ کبھی نہیں سمجھ پائیں گے کہ انفارمیشن کون سی ہے اور ڈس انفارمیشن کون سی ہے. تو آپ کو اور مجھے بہت ہوشیار ہونا ہوتا ہے, اور میں مقرر عرض کرتا ہوں کہ سیاست کی دنیا میں کوئی چیز سیاہ اور سفید نہیں ہوتی, سیاست کی دنیا میں ہر چیز گرے کلر کے اندر ہوتی ہے. آپ کو آئیڈینٹیفائی کرنا ہوتا ہے کہ اس میں سے کون سا سفید ہے کون سا سیاہ ہے, اور ان سب کی صرف ایک پریکٹس کی خاطر یہ پروگرام رکھا جاتا ہے. اور ہم یہ بھی چاہتے ہیں کہ ایک اوپینین سامنے آئے کہ جو معمولاً دوسرا میڈیا دیتے وقت یا کھترا رہا ہوگا یا اس کو چھپا رہا ہوگا, اور زیادہ ایسے موضوعات کا انتخاب کیا جاتا ہے جن کا براہ راست تعلق ہم سے ہو. ہماری زیادہ تر کوشش یہ ہوتی ہے کہ ہم پاکستان سے باہر کے جو تعلق مسائل پیش آ رہے ہیں ان مسائل کو آئیڈینٹیفائی کریں, اور کچھ کچھ پاکستان کے اندر جو پیش آتے ہیں ان کی طرف بھی ضرور توجہ دیں. اس وقت جو اہم ترین مسائل پیش آ رہے ہیں دنیا کے اندر, ان میں ایک بہت بڑا مسئلہ ایران اور امریکہ کے مذاکرات اور اس کے تعلقات کا ہے. طبیعتاً جو بھی ایران کو ایک آئیڈیل کے طور پہ دیکھتے ہیں, یا ایران کو استعمار کے مقابلے میں, امپیریلزم کے مقابلے میں ایک ایسی اسٹیٹ کے طور پہ دیکھتے ہیں جس نے مقابلہ کیا ہے, تو وہ اپنے اندر ایک طرح کا خوف رکھتے ہیں کہ آیا ایران یہ جو مذاکرات کی طرف جا رہا ہے, آیا اس کا مطلب یہ ہے کہ ایران سلپ کر رہا ہے, اپنے موقف کو ترک کر رہا ہے, اور وہ موقف کو ترک کرنے کے بعد جو ہے وہ جس طرح دوسرے ممالک امریکہ کا شکار ہو جاتے ہیں اس کی سازشوں کا, تو کیا یہ اس کے ساتھ بھی ایسا ہونے والا ہے. دوسری طرف سے جو لوگ گویا ایران کو بہت اچھی نظر سے یا بہت پازیٹیولی نہیں دیکھتے تھے, وہ یہ کہتے ہیں کہ ہم تو کہہ رہے تھے کہ یہی کرنا ہوتا ہے, کہ آپ امریکہ کا مقابلہ نہیں کر سکتے, آپ نے 30 سال وقت ضائع کیا, اور آپ کو پہلے یہ کام کر لینا چاہیے تھا, اور آپ اس لیے بہتر یہی ہوا کہ اب آپ نے کر لیا, لیکن آپ نے اپنا وقت ضائع کیا. یوں لگتا ہے جیسے ان دونوں اوپینینس کے اندر سارٹ آف ایکسٹریمزم ہے, ان دونوں کے اندر ایک شدت پسندی ٹائپ کی ہے. یہ سوچیں کہ ایران چونکہ حق پر ہے, اور حق پہ ہونے کی وجہ سے اس کو امریکہ کا ہمیشہ مقابلہ کرنا تھا, اور کبھی بھی اس کو مذاکرات کی میز پہ نہیں بیٹھنا تھا. میرے اپنے خیال ہے کہ شاید یہ بات کوئی بہت زیادہ منطقی بات نہیں ہے, اور اس فکر کے جو ماننے والے کہتے ہیں کہ ہمیں خوف ہے کہ ایران جو ہے وہ امریکہ کی اس مذاکرات کے نتیجے میں سازش سے دوچار ہو جائے گا, तो इसका मतलब ये है कि वो ईरान की मुज़ाकरात की तवानाई के ऊपर या स्टैंड की तवानाई के ऊपर थोड़ा सा गैर मुतमईन है, यानी उनको इतना इत्मीनान नहीं है कि ईरान अमेरिका की मकारी और होशियारी का मुकाबला कर पाएगा या नहीं कर पाएगा। उनके मुकाबले में मैं ये अर्ज़ करना चाहूँगा कि अगर गुज़िश्ता 30-35 साल के अंदर बैन अक्वामी ताल्लुकात की सतह पर किसी एक मुल्क को पॉइंट आउट करें कि जिसने बहुत पेचीदा मुज़ाकरात के दौर गुजारे हैं, तो उनमें शायद सर फहरिस्त इस वक्त ईरान है। चाहे वो मुज़ाकरात हों कि जो ईरान और इराक़ के दरमियान जंग बंदी के बाद अंजाम पाए, चाहे वो मुज़ाकरात हों जो मुख्तलिफ इंटरनेशनल फोरम्स के ऊपर ईरान और बाहर की और ताकतों के दरमियान जंग के इश्यूज़ में अंजाम पाए, चाहे वो हों कि जो एटमी असलहे की सिलसिले में अब तक अंजाम पाए। ईरान वो मुल्क है जिसको मुज़ाकरात की महारत हासिल हो गई है, और स्पेशली जब 30-32 साल से जो मुल्क सहयूनी रियासत का मुकाबला कर रहा है, क्या वो नहीं जानता कि डिप्लोमेसी किसे कहते हैं? क्या वो नहीं जानता कि पॉलिटिक्स किसे कहते हैं या निगोशिएशंस किसे कहते हैं? मेरे जहन में है कि इसराइली बड़े बड़े अहदेदारों ने इस बात का इतराफ़ किया पिछले साल, पूछिए कि ईरान एक्सपर्ट है डिप्लोमेसी के अंदर, और वो गेम्स थ्योरी को इंटरनेशनल रिलेशंस के अंदर इम्प्लीमेंट करने को उन्होंने इतराफ़ किया कि ईरान महारत की हद में है। तो मेरा अपने ख्याल है कि ये तसव्वुर करना कि ईरान अमेरिका की चालबाजियों का मकारियों का मुकाबला नहीं कर पाएगा मुज़ाकरात के अंदर, ये मेरा अपने ख्याल है कि थोड़ा सा बदबीनी है। शायद ऐसा नहीं है, ईरान के अंदर काफ़ी ताकत मौजूद है मुज़ाकरात करने की, उनकी एक्सपर्टीज़ इस मामले में बहुत ज़्यादा है, और पूरा इंस्टीट्यूशनलाइज हुआ हुआ है उनके पास ये निज़ाम कि मुज़ाकरात कैसे किए जाते हैं, मुज़ाकरात में आगे कैसे बढ़ा जाता है, किस तरीके से मुकाबला किया जाता है। तो मेरा अपना ख्याल है कि इस सिलसिले में खौफ और डर की कोई ज़्यादा ज़रूरत नहीं है कि ईरान मुज़ाकरात में अमेरिका से ना जीत पाए। दूसरा ख़तरा ये होता है कि ईरान का जो इनकलाबी मौक़िफ़ है वो उससे स्लिप कर जाएगा, और इसके नतीजे में जो ये इनकलाबी ताकतें हैं वो कॉर्नर हो जाएंगी। मेरा अपने ख्याल है कि इस सिलसिले में इंतहाई नफीस बयान था वो कि जो रहबर मुअज़्ज़म ने आखिरी चंद दिनों में अमेरिका के सफारखाने पर ईरानी तालिब इल्मों के हमले की दिन की याद में बयान फरमाया। बहुत अहम बयान था रहबर मुअज़्ज़म का, जिसमें उन्होंने इन मुज़ाकरात और अमेरिका के ताल्लुकात की हिस्ट्री को एक्सप्लेन किया, और वो ये कि क्यों ईरान मुज़ाकरात की तरफ गया और मुज़ाकरात के दौरान किस चीज़ का ईरान को ख्याल करना पड़ेगा। मैं ब्रीफली सिर्फ इतना अर्ज़ करूँगा कि वो जो लीडरशिप के मकाम पर होता है उसको ये अंदाज़ा होता है बहुत अच्छे तरीके से, उसको अंदाज़ा नहीं होता बल्कि उसको इल्म होता है इस बात का, वो ये कि मेरी कौम के अंदर इस वक्त ख्वाहिशात क्या हैं और उनमें से कौन सी ऐसी ख्वाहिशात हैं जिनका जवाब दिया जाना इस वक्त बहुत ज़रूरी है, और कौन सी ख्वाहिशात वो हैं जिनका मुकाबला किया जाना बहुत ज़रूरी है। मिसाल के तौर पर जब ईरान के अंदर इस बात की ख्वाहिश बहुत ज़्यादा उभरी कि हम लोग एटमी तवानाई से रिट्रीट करने पीछे हट जाएं तो हमारे मसाइल हल हो जाएंगे, तो जब ये ख्वाहिश बहुत ज़्यादा उभरी तो तकरीबन 2.5 साल पहले ईरान ने बैन अक्वामी सतह के ऊपर कह दिया कि ठीक है, हम यूरेनियम के एनरिचमेंट को ख़त्म करने को तैयार हैं। लेकिन ईरान ने 2 साल इंतज़ार किया, और उसके नतीजे में न सिर्फ ये कि मगरबी ममालिक की तरफ से कोई पॉजिटिव काम अंजाम नहीं पाया, बल्कि सेंक्शंस भी नहीं हटाए, जो पाबंदियां थी बंदिशें थी वो भी नहीं हटाई, और ईरान को बहुत अच्छी तरह इस बात का अंदाज़ा हुआ है कि एनरिचमेंट को रोकने के नतीजे में हमें कोई मुफीद चीज़ हासिल नहीं हो पाती। ये काम कई साल पहले अंजाम पाया, और तकरीबन 2 साल तक उन्होंने उसको ब्लॉक किया, यानी अपनी एनरिचमेंट के प्रोसेस को रोके रखा, लेकिन इस 2 साल के बावजूद इंटरनेशनल कम्युनिटी ने, जो नाम नहाद इंटरनेशनल कम्युनिटी अमेरिका की सरबराही में बनी हुई है, लीडरशिप में बनी हुई है, उसने कोई भी काम अंजाम नहीं दिया। तो ईरान को एक तजर्बा नसीब हुआ बकौल रहबर मुअज़्ज़म के, वो ये कि हम अगर अमेरिका के सामने पीछे भी हटते हैं तो इससे हमें कोई बहुत अचीवमेंट नहीं होती, वो लोग अपनी दुश्मनी तर्क करने को तैयार नहीं है। और असल ये नारा कि अमेरिका की दुश्मनी एटमी तवानाई की वजह से है, ये नारा ही गलत नारा है। आया वाकन इस पॉपुलर जर्नलिज्म के एक्सरसाइज से हटकर क्या वाकन अमेरिका की दुश्मनी ईरान के साथ एटमी तवानाई की वजह से है? अगर एटमी तवानाई की वजह से दुश्मनी है, तो 1980 में जब अमेरिका के कहने पर इराक ने हमला किया था ईरान के ऊपर सद्दाम हुसैन की लीडरशिप में, तो उस वक्त ईरान के पास कौन सा एटमी असलाह था, कौन सी एटमी तवानाई थी उस वक्त? या मिसाल के तौर पर जब अमेरिका ने ईरान के पैसेंजर तैयारे को गिराया था 1988 के अंदर, तो क्या उस वक्त ईरान के पास कोई एटमी तवानाई थी उस वक्त? या मसलन ये जो अमेरिका मुसलसल सद्दाम हुसैन का साथ देता रहा और आज तक साजिशें कर रहा है, ये जो 30 साल 32 साल पहले से कर रहा है और आज तक जारी है, ये सब एटमी तवानाई की वजह से हमें वाज़ेह तौर पर नज़र आ रहा है कि नहीं, ऐसा नहीं है। अमेरिका और ईरान के दरमियान अगर ताल्लुकात ख़राब हैं तो उसकी वजह एटमी तवानाई नहीं है, उसकी वजह यह है कि ईरान ने एक स्टांस लिया हुआ है, ईरान का एक मौक़िफ़ है, और वो मौक़िफ़ एटमी तवानाई नहीं है बल्कि इस जुल्म का मुकाबला है जो अमेरिका दुनिया में कर रहा है। और उनको मालूम है कि अगर हम ईरान के इस मौक़िफ़ को अपनी दलील के तौर पर, आर्गुमेंट के तौर पर पेश करेंगे तो हम दुनिया बदनाम हो जाएंगे। उसका मुकाबला करने के लिए उन्होंने ये कहा कि हम ईरान का मुकाबला कर रहे हैं एटमी तवानाई की वजह से और दुनिया के अमन को ख़तरा है, और इस किस्म की फजूल बातें जो वो इराक़ के सिलसिले में भी करते थे, और बॉटम लाइन में वहाँ पर कुछ भी नहीं था। तो यही तरकीब वो ईरान के ख़िलाफ़ इस्तेमाल कर रहे हैं। और एक मैंने अर्ज़ किया कि ये पॉपुलर जर्नलिज्म की एक एक्सरसाइज है लोगों के अजहान को, लोगों के जहनों को कंट्रोल करने के लिए, कि उनको किसी ऐसी चीज़ के से दहलाया जाए, बहलाया जाए कि जो सुनते ही वो कन्विंस होने लगें कि हाँ भाई ये बेहतर ही है कि ऐसा ना हो, वरना असल इशू एटमी तवानाई का नहीं है। लेकिन बहरहाल रहबर मुअज़्ज़म ने देखा कि उनके अवाम के अंदर एक कॉल है बहरहाल कि अगर हम मुज़ाकरात की मेज़ पर चले जाते हैं तो शायद मसाइल हल हो जाएंगे। और नहीं मालूम कौन कौन सी लोगों के अंदर बातें हैं कि इकॉनमी हमारी तबाह हो रही है और अगर हम वहाँ पर चले जाएंगे तो हमारी इकॉनमी बन जाएगी। ये लोग अमेरिका को इतना सादा समझ रहे हैं कि अमेरिका जो है वो जैसे ही ईरान कहेगा कि हम एटमी तवानाई रोकने को तैयार हैं एनरिचमेंट को, तो अमेरिका उसकी इकॉनमी को मजबूत कर देगा। अमेरिका ने किस मुल्क की इकॉनमी को मजबूत किया है? और बहुत अच्छा एक जुमला मशहूर है हेनरी कैसेंजर के बारे में। हेनरी कैसेंजर बहुत ही सीनियर पॉलिटिशियन, डिप्लोमेट, और आप सबको पता है कि रिचर्ड निक्सन और हेनरी कैसेंजर ने अमेरिका के इस इस्तिकबारी निज़ाम के लिए क्या कुछ अंजाम दिया। तो कहते हैं कि किसी ने पाकिस्तान के एटमी धमाके के वक्त, जो इंडिया के एटमी धमाके के जवाब में होने वाला था, उस वक्त हेनरी कैसेंजर से पूछा कि पाकिस्तान को क्या करना चाहिए, तो उसने कहा कि पाकिस्तान को एटमी धमाका कर देना चाहिए। तो पूछने वाले ने पूछा कि अगर पाकिस्तान एटमी धमाका करेगा तो क्या अमेरिका उसकी मुखालफत नहीं करेगा? तो उसने कहा कि यकीनन अमेरिका उसकी बहुत मुखालफत करेगा। तो उसने कहा कि तो पाकिस्तान अमेरिका की दुश्मनी को लेकर क्या ख़तरा मोल नहीं लेगा? उसने कहा यकीनन ख़तरा मोल लेगा, अगर पाकिस्तान अमेरिका से दुश्मनी करेगा तो ख़तरा होगा। तो उसने कहा कि क्या दोस्ती कर ले? तो कहने कहा दोस्ती में इससे ज़्यादा बड़ा ख़तरा होगा। ये हेनरी कैसिंजर जैसे पॉलिटिशियंस को भी पता है कि अगर अमेरिका से दुश्मनी करोगे तो एक ख़तरा है, लेकिन अगर अमेरिका से दोस्ती करोगे तो उसका ख़तरा उससे बढ़कर है जो दुश्मनी के अंदर है। और जितने भी लोगों ने अमेरिका से दोस्ती की है आज तक अपनी इस दोस्ती पर खुश नहीं हो पाए। तो अगर मिसाल के तौर पर ईरान जैसा मुल्क है जिसने 32 साल अमेरिका से दुश्मनी की है, अमेरिका के ज़ालिमाना निज़ाम से, उसके इस्तिकबारी हरकतों की वजह से उसकी दुश्मनी की है, तो और ईरान इस जगह पे पहुंचा है, तो वो जो समझ रहे हैं कि अब दोस्ती कर लेंगे तो बेहतर हो जाएगा, ये पूरी दुनिया को पता है अमेरिका से दोस्ती करके कोई अच्छी चीज़ हासिल नहीं होगी। और पाकिस्तान का जो हशर है वो हमारी और आपकी आंखों के सामने है। हमारे मुल्क के सियासतदानों ने, हमारे मुल्क के जो अरबाबी इकतदार जिनको हम ताबीर करते हैं, जिसको आप एडमिनिस्ट्रेशन ताबीर कर लें, जिसको आप अंदरूनी इंतज़ामिया ताबीर करें, इन्होंने अमेरिका की दोस्तियां कर करके कौन सी अच्छाई पाकिस्तान के लिए हासिल की है, बल्कि मैं कहूँगा कौन सी मुसीबत है जो पाकिस्तान के ऊपर नहीं आई है इस अमेरिका की दोस्ती की वजह से, और उन सब को लेकर हम बैठे हुए हैं। तो ये आर्गुमेंट कहना कि एटमी एनर्जी के मामले के ऊपर हम मुज़ाकरात के ऊपर बैठ जाएंगे, अमेरिका दोस्ती कर लेगा, फिर ईरान पता नहीं क्या बन जाएगा, ये ख्वाब के बराबर है। इस वक्त तो जो अमेरिका के डाई हार्ड फॉलोअर थे या मिसाल कोलीग्स थे, तमाम मुसीबतों में साथ देने वाले थे, एक एक मसले में अमेरिका के साथ चलने वाले थे, वो अपनी इस दोस्ती पे पछता रहा है। और बहुत अच्छा कंपैरिजन एक हमारे पास मौजूद है, वो ये कि जब इस्लामी इनकलाब रुनुमा हुआ तो उनके स्टूडेंट्स उठे और उन्होंने अमेरिका की एम्बेसी के ऊपर हमला किया और उसको कहा कि ये फारसी में लफ्ज़ इस्तेमाल करते हैं, कहते हैं लाने जासूसी है। लाने जासूसी का मतलब क्या होता है? यानी ये एक बर्ड केज है जासूसी का, स्पाइंग का, और ये सेंटर है। तो उन्होंने कहा कि ये जो अमेरिकन एम्बेसी है ये घोंसला है तमाम तर जासूसी कार्रवाइयों का, हम इसको ये काम अंजाम नहीं देंगे। उन्होंने एम्बेसी के ऊपर हमला किया, पूरी दुनिया ने उनकी मजम्मत की, उनकी मजम्मत करते रहे, लेकिन उन्होंने अपने काम को अंजाम दिया और अपने काम को अंजाम देने के बाद वहाँ पर अपने अहदाफ को पूरा किया, उस जासूसी के सेंटर को पूरी दुनिया से, उस इलाके से ख़त्म कर दिया। लेकिन सवाल ये है, जब उन स्टूडेंट्स ने वो काम किया तो दुनिया ने उनकी मजम्मत की थी, और आज 30 साल के बाद हत्ता जर्मनी कह रहा है कि हाँ अमेरिकन एम्बेसी ने हमारी जासूसी की है, और जो जर्मन चांसलर है उसकी भी जासूसी हुई है, और नहीं मालूम कितने हसास ममालिक के अंदर बैठकर अमेरिका के सफारत खानों ने जासूसियाँ की हैं, और इनमें से कोई ऐसी बात नहीं है जो मेरे जैसे आदमी कहीं से मिसाल के तौर पर कोई छुपी हुई बात लेकर आएगा, नहीं है, बीबीसी की वेबसाइट के ऊपर पूरी दुनिया के इंटरनेट जो इश्यूज़ हैं उनके अंदर इस वक्त टॉप ऑफ द लाइन इशू ये बना हुआ है कि अमेरिकन एम्बेसी ने जासूसी की है, और हर मुल्क अमेरिका से तलब कर रहा है कि तुम ये बताओ कि तुमने ये जो डिप्लोमेटिक तुमको एक सपोर्ट मिली हुई थी, कवर मिला हुआ था, उस कमर को तुमने मिसयूज़ क्यों किया। जर्मनी के अंदर अमेरिकन एम्बेसडर को कॉल किया गया और उससे पूछा गया कि तुमने ये हरकत क्यों की है। पूरी दुनिया के सामने अमेरिका की खिफत हो रही है। अब सिर्फ हमें मुकाबला ये करना होगा, मुकायसा जो करना होगा वो ये होगा कि ईरान के वो स्टूडेंट 30 साल पहले जिस खतरे को देख कर मैदान अमल में आए थे, उन्होंने अपने काम को अंजाम दिया था, आज पूरी दुनिया को पता चला कि हमें भी 30 साल पहले यही कर लेना चाहिए था कि अमेरिकन एम्बेसी को अलर्ट करके उसे बंद करके उसकी जासूसी के कामों को बंद कर लेना चाहिए था। हमने नहीं किया और उन स्टूडेंट ने कर लिया, इसलिए वो हुकूमत आज तक बाकी है। और यहाँ पर पूरी दुनिया के अंदर फितना फसाद मचा हुआ है, उसकी वजह यह है कि अमेरिका का हर स्टेशन, उनकी हर एम्बेसी एक्चुअली जासूसी का अड्डा बनी हुई है, और उस ज़माने में ईरान की एम्बेसी थी जो सबसे बड़ा अड्डा थी, और मैं डर रहा हूँ कि खुदा न करे ऐसा ना हो कि अब पाकिस्तान और इराक़ की एम्बेसीज, जो अमेरिकन एम्बेसीज पाकिस्तान और इराक़ में, ये कहीं जासूसी के बड़े अड्डे ना हों। क्योंकि जो कुछ सुनने में आ रहा है वो ये कि पाकिस्तान की एम्बेसी के अंदर गोया एक शहर बसा हुआ है और दसियों हज़ार लोग वहाँ पर अकोमोडेट किए जा सकते हैं, तो एक आम इंसान पूछ सकता है कि भाई कितने हज़ार लोग एम्बेसी में काम करने के लिए चाहिए होते हैं। आपने जो इतना बड़ा एक एरिया कवर किया हुआ है, अब जहाँ तक मुझे याद आता है, जो अभी मैं शायद इस नंबर्स के अंदर कोई गलती कर दूँ, 6,000 एम्प्लॉज़ हैं अंदर। अगर 6,000 एम्प्लॉज़ हैं, इज इट रियली एन एम्बेसी कि ये एक सफारतखाना है जिसके अंदर 6,000 लोग काम कर रहे हैं? तो मालूम है कि ये कुछ और हो रहा है यहाँ पर, और जो कुछ हो रहा है वो दुनिया भर के अंदर सामने आ गया, और वो जो विकीलीक के डॉक्यूमेंट्स थे पूरी दुनिया ने उसे एक्सेप्ट किया कि हाँ ये डॉक्यूमेंट्स सही हैं, उसी के ऊपर डिप्लोमेटिक रिएक्शंस दिए जा रहे हैं। तो ऐजान मोहतरम, ये बात बिल्कुल वाज़े है कि वो जो 30 साल पहले रहबर मुअज़्ज़म की इमाम खुमैनी की क़्यादत में स्टूडेंट्स उठे थे, उन्होंने अमेरिकन एम्बेसी पर कब्ज़ा किया था, उन्होंने बिल्कुल सही किया था, अब पूरी दुनिया इसे कबूल कर रही है, और ये अमेरिका से दोस्ती का अंजाम है कि जो यहाँ तक पहुँचा रहा है। तो जो लोग कह रहे हैं कि ईरान को चाहिए दोस्ती का हाथ बढ़ाए और ये करे और वो करे, उनसे पूछना पड़ेगा कि भाई वो जो दोस्ती का हाथ बढ़ाकर 50 साल से अमेरिका के साथ चल रहे थे, उन बेचारों का क्या हुआ? वो अमेरिका की गुलामी में फंस गए, आज तक रो रहे हैं कि भाई ये हमने क्या काम अंजाम दे दिए, किसको अपने सर पर बिठा दिया। तो अब हम तसव्वुर करें कि अमेरिका ईरान के साथ दोस्ती करेगा और दोस्ती करने के बाद सब मामला सही हो जाएंगे। रहबर मुअज़्ज़म खुद फरमाते हैं कि नहीं, हमें उम्मीद नहीं है कि मामला सही हो जाएंगे, लेकिन हम इस एक्सरसाइज को भी अंजाम देंगे। इस एक्सरसाइज को क्यों अंजाम देंगे? हमें अपनी सलाहियत पे एतमाद है, हमें मालूम है कि हम दुश्मन का धोखा नहीं खाएंगे, और हमें मालूम है कि हमने किस तरीके से आगे बढ़ना है, और उन्होंने मुसलसल इसरार किया कि हम होशियारी के साथ, तदबीर के साथ इस काम को अंजाम देंगे ताकि दुनिया का मुंह भी बंद रख सकें, और अगर हमारी कौम के अंदर कुछ लोग हैं जिनको इसकी ख्वाहिश है तो उनके सामने भी आ जाए मामला, और अमेरिका का जो चेहरा है वो आश्कार हो जाए। मैं समझता हूँ ये बहुत पावरफुल स्टांस है। इसका मतलब है रहबर मुअज़्ज़म को अपनी कौम पर एतमाद है, रहबर मुअज़्ज़म को मुज़ाकरात करने वाली टीम पर एतमाद है, और रहबर मुअज़्ज़म को अपनी एडमिनिस्ट्रेशन के ऊपर एतमाद है, और सबसे बढ़कर उनको खुदा का दिया हुआ एतमाद है वाकन कि खुदा नमतार ने इस इनकलाब की हिफाजत फरमाई है, और इस कस्म के मकरो फरेब और हीले कारियों से अगर ये इनकलाब ख़त्म होता होता तो इसने 30 साल नहीं चलना था, फिर पहले ही खुदा न करे नाऊज़ु बिल्लाह इसे कोई नुकसान पहुंच चुका होता। तो ये इस वक्त का एक बहुत अहम टॉपिक था, ईरान अमेरिका मुज़ाकरात का। मेरा अपने ख्याल है कि हमें देखना होगा कि ये मुज़ाकरात किस नहज पे चलते हैं, और हमें तकरीबन यकीन है कि इससे कोई नुकसान हासिल नहीं होगा, बल्कि इंशाअल्लाह अमेरिका की माहियत और ज़्यादा आशकार होगी दुनिया के सामने, जैसे कि मुसलसल हर गुजरते हुए दिन के साथ आशकार हो रही है, और लोगों को अमेरिका की इस हकीकत को समझने में और आसानी होगी। ये वो अहम टॉपिक्स थे कि जो आजकल के ताल्लुकात में, बैन अक्वामी ताल्लुकात के अंदर डिस्कस किए जा रहे हैं, और उम्मीद है कि इंशाअल्लाह इन मुज़ाकरात के नतीजे में नए नए हकायक लोगों के सामने वाजे होंगे, आशकार होंगे, और लोग इससे इसके ज़रिए से समझ पाएंगे कि ये जो निज़ाम है वो निज़ाम किस किस्म का निज़ाम है। لوگوں کی جو بعض اوقات غلط توقعات لگنے لگتی ہیں، اور خاص کر جیسا کہ ہوتا ہے ڈپلومیسی کے اندر کہ آپ دشمنی بھی کریں تو اتنا مسکرا کر کریں کہ سامنے والا یہ سمجھ بھی نہیں کہ شاید آپ دوستی کرنے کی طرف جا رہے ہیں. تو بعض لوگ امریکہ کی موجودہ ایڈمنسٹریشن کی پازیٹیو، بعض ظاہری پازیٹیو چیزوں کو دیکھ کر بہت زیادہ امپریس ہوتے ہیں اور سمجھ رہے ہوتے ہیں کہ شاید اس سے ہماری کوئی مشکل حل ہونے والی ہے. تو اچھا ہے کہ یہ ایک ایکسرسائز ہوگی اور اس کے نتیجے میں مزید راستے جو ہیں وہ کھلنے کی طرف جائیں گے اور لوگ مزید حقائق کو حاصل کرنے میں کامیاب ہوں گے. اسی میں پریزیڈنٹ روحانی کا ایشو بھی آتا تھا، جس کو میں نے پچھلے پروگرام کے اندر بھی عرض کیا تھا کہ پریزیڈنٹ روحانی کا جو بھی ایشو ہے وہ رہبر معظم کی اس رہنمائی کے اندر ہی ہے، زیادہ ہمیں اس کے اوپر بہت زیادہ پریشان ہونے کی ضرورت نہیں ہے. جو کچھ انجام پا رہا ہے وہ ان کی سرپرستی میں، رہنمائی میں ہے. ہاں، وہ خود فرماتے ہیں کہ ہوشیاری کی ضرورت ہے، قوم کا ہوشیار رہنا بہت ضروری ہے، قوم کا بیدار رہنا بہت ضروری ہے تاکہ دشمن کا مکر و فریب ہماری آراء کو، ہماری اوپینینس کو متاثر نہ کر سکے. جو بہت امپورٹنٹ کام ہوتا ہے وہ یہ کہ آپ اپنی اوپینین بنانے میں انڈیپینڈنٹ رہیے. آپ وہ رائے مت بنائیں جو دشمن چاہتا ہے کہ آپ بنائیں. آپ اس کو کم از کم ادراک کریں کہ آپ کی اوپینین انڈیپینڈنٹ ہونی چاہیے، آپ کو ان کے بہائے میں نہیں بہنا چاہیے، اور وہ بہت ہوشیار ہیں اس کام کے، لہذا آپ کو بھی اتنی ہوشیاری رکھنی چاہیے اپنے اندر کہ آپ کی اوپینین انڈیپینڈنٹ ہو، آپ کے پاس اپنے دلائل ہوں اور آپ اپنے انالیسس کے ذریعے سے آگے بڑھ سکیں. اور جیسے کہ میں نے عرض کیا کہ اس پروگرام کا ہدف بھی یہی ہوتا ہے کہ ہم ایک پازیٹیو انالیسس اپنے طور پر خود کر سکیں. دوسرا جو بہت اہم معاملہ ہے وہ شام کی صورتحال ہے، وہ یہ کہ جو کچھ شام میں ہو رہا ہے اس کے بارے میں ہم کیا فورسی کر پائیں گے کہ آگے کیا پیش آنے والا ہے. یہ پوری دنیا کو تقریباً اندازہ ہو گیا ہے کہ امریکہ کی جو بھی دخالت جس ملک میں بھی رہی ہے اس میں کوئی بہتری نصیب نہیں ہوئی ہے. آپ 2000 کے بعد سے امریکہ کی دخالت کے تمام ممالک کا جائزہ لے لیجئے اور ان ملکوں کی موجودہ صورتحال کو دیکھنے کی کوشش کریں. افغانستان، عراق، لیبیا، ایجپٹ، مصر یعنی، اور اس کے بعد مثال کے طور پر شام، کس ملک کی صورتحال بہتر ہوئی ہے؟ افغانستان وہیں کا وہیں ہے، جو مشکلات اس بیچارے ملک کے اوپر، مسلمان ملک کے اوپر ٹوٹ رہی ہیں وہ میرے اور آپ کے سامنے ہیں. 30 سال سے ملک آگ میں جل رہا ہے اسی انٹرنیشنل ڈپلومیسی اور انٹرنیشنل پولیٹکس کے دام میں پھنسنے کی وجہ سے. کبھی اس پر رشیا کا حملہ ہے، کبھی امریکہ کی ایک وار ہو رہی ہے جہاد کے نام پر ہو رہی ہے، پھر انٹرنل اس کے ایشوز ہیں، اور کبھی بھی افغانستان طالبان کے مسئلے کو حل کرنے میں کامیاب نہیں ہوا ہے. اور کرزائی نے بالکل صحیح کہا، کئی دفعہ اس نے کہا ہے کہ امریکہ نہیں چاہتا کہ طالبان کا مسئلہ حل ہو. یہی صورتحال عراق کے اندر ہے، وہ یہ کہ ہر روز بم دھماکے ہو رہے ہیں وہاں پر، اور کتنی دفعہ ایسا ہوا ہے کہ بالکل کلیئر ایویڈنسز موجود تھے کہ مثلاً ایک کیس کے اندر کم از کم بالکل ایبسلوٹلی کلیئر ڈاکومنٹڈ اور سب کچھ موجود ہے نیٹ وغیرہ کے اوپر، کہ برٹش سولجرز تھے، برطانوی فوجی تھے کہ جو عربی لباس پہنے ہوئے تھے، اور کبھی وہ شیعہ علاقوں کے اندر کارروائی کرتے تھے، لوگوں کو مارتے تھے، اور کبھی اہل سنت کے علاقے کے اندر جا کے کارروائی کرتے تھے اور وہاں لوگوں کو مارتے تھے. اور ان کو جب عراقی فوج نے پکڑ لیا اور ان کو کسی جیل کے اندر رکھا تو ویری نیکسٹ ڈے برٹش آرمی نے حملہ کیا، اس جیل کو توڑا اور وہ اپنے بندوں کو چھڑا کے لے گئے. یہ کام ہے جو امریکہ کی طرف سے انجام پا رہا ہے، امریکہ برطانیہ دونوں مل کے انجام دے رہے ہیں مختلف جگہوں کے اوپر، تو یہ پوری دنیا کے سامنے واضح ہے. اور یہی رول انہوں نے لیبیا کے اندر رکھا، وہ یہ کہ ایک ان نون گروپ کو لا کر لیبیا کا حاکم بنا دیا گیا، اور لیبیا کی طاقت، لیبیا کی جتنی اسٹرینتھ تھی وہ سب کی سب ڈیمولش ہونا شروع ہو گئی. ملک جو ہے وہ خانہ جنگی سے دوچار ہوا ہوا ہے. جو صورتحال ہے وہ آپ کے سامنے. اگر مصر کے اندر جا کر دیکھیں، سیم کیس مصر کے اندر ہے، وہ یہ کہ ایک پریزیڈنٹ الیکٹ ہوا اور کسی بھی طریقے سے الیکٹ ہوا، اس کی تمام پالیٹکس، اس کی تمام جو پالیسیز تھیں اس سے کوئی اگری نہیں کر رہا، لیکن اس کے بعد اس کو ایک ڈکٹیٹرشپ کے ذریعے سے، ایک ملیٹنٹ ڈکٹیٹرشپ کے ذریعے سے جس میں ہزاروں لوگ مارے گئے، اس کو وہاں سے ہٹا دیا گیا اور جناب علی اس کو الٹا عدالت کے اندر کیس کے طور پر ڈال دیا گیا. اس سے کیا ہوگا؟ کیا مصر میں استحکام آئے گا؟ کیا مصر کے اندر اسٹیبلٹی آئے گی؟ ہم دیکھ رہے ہیں کہ ہاں، مصر انسٹیبلٹی کا شکار ہوا ہوا ہے، اور اکانومی اس کی ہر روز بد سے بدتر کی طرف ہو رہی ہے، اور اس میں بھرپور ذمہ داری. اور بالکل سیم کیس سیریا کے اندر، شام کے اندر، کہ پوری دنیا سے ٹیررسٹ جمع کیے گئے और उन टायरों को जमा करके असद की हुकूमत के सामने रखा गया, और असद की हुकूमत को सामने रखने के बाद पूरे मुल्क को दाखिली जंग के अंदर मुब्तला कर दिया, और अब ये केस किसी के भी हाथ में नहीं है। इसमें एक तरफ से बदबख्ती की इब्तदा और उसकी रूट्स जो है वो अमेरिका से लगती हैं, और दूसरी तरफ से बदकिस्मती ये है कि मुसलमान ममालिक के नाम पर नाम नेहाद मुसलमान ममालिक जैसे सऊदीया, कतर और टर्की, ये इन केसेस के अंदर मुलव्वस हुए हैं, खासकर सऊदी अरब। और पूरे जो जितने केसेस मैंने आपकी खिदमत में अर्ज़ किए, इन सब के अंदर अमेरिका की दखालत के बाद उस मुल्क की हालत जो कुछ रही है वो हमारी और आपकी आंखों के सामने है। सीरिया का केस भी बदकिस्मती से ऐसे ही एक केस है। अमेरिका ने सीरिया को एक ऐसी मुसीबत में झोंक दिया है जिससे निकलना आसान काम नहीं होगा। जिस तरह हम मसलन पाकिस्तान के अंदर जियाउल हक के मामले में देखते हैं कि उसने जो बीज बोए हैं नफ़रतों के और नाअमनी के, 30 साल बाद तक हम उसकी फसल काट रहे हैं, दहशतगर्दी की सूरत में, फिरकावारियत की सूरत में, मुल्क की नाअमनी की सूरत में, और हमें मालूम है कि अभी ये मसला हल नहीं होगा, इसमें बहुत मेहनतें चाहिए होंगी, बहुत जहमतें चाहिए होंगी। तो क्या शाम में हल हो जाएगा इतनी आसानी से? पाकिस्तान की सूरत हाल कितनी भी ख़राब क्यों ना हो, अल्हम्दुलिल्लाह शाम की सूरत हाल से बहुत बेहतर है, और हम जानते हैं कि पाकिस्तान की सूरत हाल इतनी आसानी से हल नहीं होगी। तो शाम के बारे में क्या ख्याल है? मैं यकीन से कह रहा हूँ इसमें बहुत मुद्दतों चलना है। ये कोई किसी के जीतने की जंग नहीं है अब, और कोई इसमें नहीं जीत पाएगा। और बदकिस्मती हमारे साथ बाज़ औक़ात ये है कि अमेरिका जब एक ग्रुप का साथ दे रहा होता है तो उसके मानने वाले खुश हो रहे होते हैं कि देखो अमेरिका हमारा साथ दे रहा है, अब हम आगे बढ़ जाएंगे। उनको ये नहीं पता होता कि अमेरिका ना असद के साथ है ना असद के मुखालिफिन के साथ है। अमेरिका को किसी से कोई हमदर्दी नहीं है। अमेरिका का मतलब अमरीकी आवाम नहीं है, बल्कि अमरीका का वो सहयूनी ज़ालिमाना इस्तिकबारी निज़ाम है। इस निज़ाम को, जिसको सिर्फ दुनिया के चंद मादा परस्त शहवत परस्त इंसान चला रहे हैं, इनको किसी असद गैर असद से कोई दिलचस्पी नहीं है, इनको सीरिया से कोई दिलचस्पी नहीं है, इनको इंसानों से कोई दिलचस्पी नहीं है, इनको सिर्फ अपने मफादात से दिलचस्पी है। और इनके मफादात किस चीज़ के अंदर हैं? वो ये कि यहाँ बर्बादी आए। कुछ सहयूनी ताकतों की ख्वाहिश ये है कि कोई इस्लामी मुल्क ऐसा ना हो जिसके अंदर सर उठाने की ताकत हो। लिहाजा इन तमाम ममालिक को कि अफगानिस्तान, इराक, लीबिया, मिस्र, शाम, इन तमाम इस्लामी ममालिक को जिनको किसी हद तक हम देख सकते थे मिसाल के तौर पर कि वो कहीं इकोनॉमी में आगे बढ़ते, तो अब उसका मुतलकन कोई इम्कान नहीं है, और ये बरसों तक इसी मुसीबत के अंदर मुब्तला रहेंगे। और खुदा ना करे नऊज़ु बिल्लाह, जो मंसूबा समझ में आता है वो ये कि पाकिस्तान के लिए भी इससे बेहतर मुस्तकबिल नहीं सोचा हुआ इन्होंने। ये वहाँ पर ये सारी मुसीबतें ला चुके हैं और आगे चलेंगी, और पाकिस्तान के लिए भी इन्होंने ऐसे ही मंसूबे सोचे हुए हैं, बल्कि पाकिस्तान को तो गोया इन्होंने रिक्रूटमेंट का एक हब बनाया हुआ है कि इनको दुनिया के किसी भी खत्ते के अंदर कोई मुसीबत ढालनी हो तो इराक़ और सऊदीया को इशारा करेंगे और टर्की जैसों को इशारा करेंगे, वो पाकिस्तान से आर्मी को हायर करेंगे, और हायर करने के बाद दुनिया के जिस खत्ते के अंदर नामनी करनी हो वहाँ इस बनी बनाई आर्मी को भेज देंगे, जो फी सबीलल्लाह जिहाद के नाम पर दुनिया में हर जगह के ऊपर कार्रवाई करने को तैयार है, कभी ऑफिशियली और कभी अनऑफिशियली। बहरीन के केस में ऑफिशियली जब उन्होंने 10,000 से ज़्यादा लोगों को यहाँ से हायर किया और वहाँ ले गए, और शाम के सिलसिले में अनऑफिशियली जब टर्की और कतर और सऊदीया का पैसा इस्तेमाल हुआ और पाकिस्तान से इन लोगों को हद्दा जेलों से छुड़ा छुड़ा कर सीरिया भेज दिया, तो क्या पाकिस्तान के साथ इनकी दोस्ती चलेगी? और जो कुछ पाकिस्तान के अंदर अंजाम पाया, मैं इस मौजू की तरफ भी चंद मिनट्स अराइज पेश करूँ, जो कुछ पाकिस्तान के अंदर अंजाम पाया हकीमुल्ला महसूद की सूरत में, वो ख़ुद बहुत बड़ा एक वाक़िया है पाकिस्तानी आवाम के सोचने और समझने के लिए। बाज़ औक़ात इशूज़ को इतना कॉम्प्लिकेटेड कर दिया जाता है कि यहाँ पे कोई सर्टेन ओपिनियन नहीं बनाई जा सकेगी। मैंने अर्ज़ किया हम में से बाज़ दोस्त ये सोच रहे होते हैं कि हमें एक वाइट मिलेगा एक ब्लैक मिलेगा, नहीं, यहाँ पे कोई वाइट और ब्लैक नहीं है, यहाँ पे सब चीज़ें मिक्स की जाती हैं। मिसाल के तौर पर हकीमुल्ला महसूद की सूरत में कोई हमसे पूछेगा आप इसके मरने पर खुश हैं या आप इसके मरने के ऊपर एहतजाज कर रहे हैं, इसमें एक टॉपिक है जिसके ऊपर हम एहतजाज कर रहे हैं, एक टॉपिक है जिसके ऊपर हम अपनी नाराज़गी का इजहार कर रहे हैं, और मुसलसल कुछ टॉपिक्स ऐसे हैं जिसके ऊपर हम समझते हैं फंडामेंटली गलत हैं। मिसाल के तौर पर आया पाकिस्तान में ड्रोन अटैक्स होने चाहिए नहीं होने चाहिए, फंडामेंटली गलत है नहीं होने चाहिए, کسی ملک کو یہ حق نہیں ہونا چاہیے کہ وہ ایکسٹرا جوڈیشل کلنگ کرے، کسی بھی ملک کے اندر جائے، اپنے فوجی بھیجے اور فوجیوں کے بجائے وہ ڈرونز بھیجے اور جا کے حملہ کر دے. اور اگر پاکستان کی کسی بھی رسپانسیبل نے امریکہ کے ساتھ ایسا کوئی بھی اگریمنٹ کیا ہے جو اب سرفیس ہو رہا ہے اور کہہ رہے ہیں کہ نہیں پاکستان کے لوگوں نے اگریمنٹ کیے ہوئے تھے، اگر ایسے اگریمنٹس کیے بھی ہیں تو انہوں نے ملک کے مفادات کے خلاف فیصلے کیے ہیں. یہ کیسا ایگریمنٹ ہے جس کے اندر میں اپنے ملک کے اندر رہوں اور دوسرے ملک سے کہوں کہ میں تم کو اجازت دیتا ہوں کہ تم اپنی آرمی کے ساتھ اندر گھسو، جس کو مارنا ہے مارو اور واپس چلے جاؤ، میں پبلک کے سامنے کہتا رہوں گا کہ میں اس کے مخالف ہوں، تم اور میری لگی ہوئی ہے، بندھی ہوئی ہے، تم مارتے رہنا. کیا ہو رہا ہے؟ یہ ملکی مفادات کے اندر ہے؟ یہ ملک کو بیچنے کے مترادف ہے؟ یہ ملک کو دوسروں کے ہاتھوں تسلیم کرنے کے مترادف ہے؟ اگر ٹرو میننگز میں دیکھا جائے بغاوت کے برابر ہے. یہ آپ نے بغاوت کی ہے ملک کے اندر، ملک کو دوسرے ملک کے ہاتھوں بیچ دیا آپ نے. تو اگر کسی نے ایسا ایگریمنٹ کیا بھی ہے تو صحیح نہیں ہے. اب لوگ کہہ رہے ہیں کہ ہاں ایسے ایگریمنٹ ہوا ہوا تھا اندر اندر 2004 کے اندر ہو گیا تھا، نہیں معلوم صحیح ہے یا نہیں ہے، لیکن اگر ایسا ایگریمنٹ تھا بھی تو صحیح نہیں ہے، ملکی مفادات کے خلاف ہے. کوئی ملک اپنی حاکمیت اور اپنی آزادی کا اس طرح سے سودا کرے گا کیا؟ اور اگر مثال کے طور پر ان کو مارنا ہی تھا اور ڈرون اٹیکس ہی ہونا ضروری تھے تو پاکستان آرمی کیوں نہ کرے؟ پاکستان آرمی کو تو اس طرح بے عزتی کا سامنا کرنا پڑ رہا ہے کہ پوری دنیا اس کے سامنے مذاق بنی ہوئی ہے کہ پاکستان جو ہے وہ ہیوملیٹ ہو رہا ہے، اس کی بے عزتی تحقیر ہو رہی ہے کہ دوسرا ملک آتا ہے اس کے اندر گھستا اور اس کے سامنے مار کے چلا جاتا ہے اور پوری دنیا مذاق اڑاتی ہے. کل میں ایک ویب سائٹ کے اوپر دیکھ رہا تھا، اس نے لکھا کہ یہ پاکستانی حکومت جو جس کے پاس کیش نہیں ہے یہ پیسوں کی خاطر امریکہ کو اجازت دے رہی ہے کہ وہ اندر آئے، گھسے، ڈرون سے حملہ کرے اور چلا جائے. کتنی بے عزتی کی بات ہے. اور ہمارے بڑے ارباب اقتدار ان تمام بے عزتیوں کو برداشت کر رہے ہیں. یہ کیا پاکستانی آرمی کے ساتھ انصاف کر رہے ہیں؟ یہ پاکستان کے ملک کی عزت سالمیت کے ساتھ انصاف کر رہے ہیں؟ یہ پاکستان کی امیج کے ساتھ کوئی انصاف کر رہے ہیں؟ یہ ناانصافی ہے. اور اگر مستقبل میں کوئی وقت آیا تو جن لوگوں نے اس کام کو کیا ان کو جرم کی سزا اٹھانی پڑے گی. تو اگر کوئی کہ آپ ڈرون حملے کی تائید کرتے ہیں، ہم ڈرون حملے کی مخالفت کرتے ہیں. کوئی کہ آپ اس کا مطلب ہے حکیم اللہ محسود کی تعریف کر رہے ہیں، نہیں، حکیم اللہ محسود شرپسند انسان تھا، اس نے جو کچھ دہشت گردی کی کارروائیاں کی وہ دنیا کے سامنے کیا کوئی چھپی ہوئی بات ہے؟ اس نے جس طریقے سے مسجدوں کے اندر بم دھماکے کیے ہیں، جس طرح آرمی کے پرسنل کو مارا ہے، یعنی اسی طرح کل میں کوئی آرٹیکل دیکھ رہا تھا جس میں لکھنے والے نے بہت اچھا لکھا کہ جس کسی نے بھی اس کو شہید کہا ہے، جس کسی نے بھی اس کی تعریف کی ہے، اس نے وہ جو بیچارے مرنے والے تھے ان کے یتیموں کے منہ پہ تماچا مارا ہے کہ جو بیچارے یتیم ہوئے، جو عورتیں بیوہ ہوئیں، جو عبادت گاہیں خراب ہوئیں، ختم ہوئیں، تباہ ہوئیں، برباد ہوئیں، ان کے کرنے والے کو آپ شہید کہہ رہے ہو؟ وہ بھائی یہ کون سا شہید ہے جو مسجدوں کو اڑا رہا ہے؟ یہ کون سا شہید ہے جو دو لوگوں کی جانوں سے کھیل رہا ہے اور آپ اسے شہید کہہ رہے ہیں؟ اور جن پارٹیز نے یہ کیا ہے ان کو اپنی اسلامی افکار کے بارے میں خود سوچنا چاہیے. اچھا، اب مشکل یہ ہے کہ جب آپ یہ جواب دیں گے تو سامنے والا کہے گا اس کا مطلب ہے آپ اس بندے کی تعریف کر رہے ہیں کہ جس نے ان کا مقابلہ کیا تھا. نہیں، اس کی بھی تعریف نہیں کر رہے، اس کے اپنے مسائل ہیں، اس کی اپنی مشکلات ہیں. اس نے کب دین کا ساتھ دیا جو آج دین کے نام پر ان کی مخالفت کرنے کے لیے کھڑا ہوا ہے؟ اس نے کب دین کا دین کی حمایت کی؟ اس نے کب دینی ادارے چھوڑے؟ تمام دینی اداروں کو تو اس نے بھی تباہ و برباد کیا جہاں پر اس کا اثر چل رہا تھا. تو ایک کمپلیکس سچویشن ہے. وہ یہ کہ آپ کہتے ہیں ڈرون حملے غلط ہیں، ہم کہہ رہے ہیں ڈرون حملے غلط ہیں. یہ آدمی صحیح تھا؟ نہیں، یہ آدمی بھی غلط ہے. اس نے کتنے لوگوں کو مارا یہ ہم سب کے سامنے، کتنا فوجیوں کو مارا یہ ہم سب کے سامنے. اس کے بعد جو اس کی مخالفت میں کھڑا ہوا ہے وہ کہہ رہا ہے یہ شہید ہے، وہ خود ایک مسئلہ ہے ہمارے لیے. اور جو اس کے مقابلے میں آیا اور کہہ رہا ہے کہ نہیں یہ جو آپ نے شہید کہا یہ غلط کہا، وہ خود اپنے ایک مسائل لے کے بیٹھا ہوا ہے. یعنی ہم جیسے لوگوں کے سامنے پرابلم یہ ہے کہ ہم ساتھ دیں تو کس کا ساتھ دیں. اور اس خاطر میں آپ سے عرض کر رہا ہوں ہمارا انالیسس بہت مضبوط ہونا چاہیے، ہمیں بہت عقل مندی کے ساتھ بڑھنا چاہیے. ایسا نہ ہو کہ ایک آدمی ہماری حمایت کی ایک بات کہہ رہا ہو تو ہم کہیں ہاں بھائی اس کا مطلب ہے ہم اس کے ساتھ ہیں. نہیں، ہم اس کے ساتھ نہیں ہیں، اس ایک صحیح بات میں اس کے ساتھ ہیں، باقی اس کی اپنی دسیوں غلط باتیں اس میں اس کے ساتھ نہیں ہیں. تو ہمیں اپنی انالیسس کو بالکل صحیح کرنا ہوگا. یہ جو حکیم اللہ محسود کا معاملہ تھا، یہ خود امریکی ایڈمنسٹریشن کی ایک حرکت ہے جس سے بہت واضح نظر آ رہا ہے کہ وہ کبھی بھی پاکستان کو طالبان کے ایشو کو ختم نہیں ہونے دیں گے. ان کے مفادات میں نہیں ہیں، ان کو طالبان کے ذریعے سے بہت سارے مفادات حاصل ہو رہے ہیں، لہذا وہ کبھی بھی اس کو ختم نہیں ہونے دیں گے. یہ خود ان کی بنائی ہوئی ہے. ہمارے پاس وہ کلپس موجود ہیں جب برجنس کی جیسے لوگوں نے جا کر طالبان کو کریٹ کیا ہے और उनसे कहा है कि ये जो रशियंस हैं ये तुम्हारे साथ ये कर रहे हैं वो कर रहे हैं और जो फलां हैं ये कर रहा है, तुम खड़े हो जाओ और नारे तकबीर बर्जेंस की लगाता है, अल्लाह अकबर कहता है। तो ये बनाए हुए अमेरिका के हैं और उनके मफादात को पूरा करने के लिए हैं। करजाई कब से इस बात के ऊपर अमेरिका के साथ लड़ रहा है कि अमेरिका इजाज़त नहीं देता कि अफगानिस्तान अपने मसाइल को ख़त्म करे, अपने मसाइल को हल करे। बिल्कुल इसी तरीके से अमेरिका कभी इजाज़त नहीं देगा कि पाकिस्तान अपने मसाइल को हल करे। और यहाँ सिर्फ एक रास्ता है, यहाँ पे एक रास्ता जो है वो ये है कि पाकिस्तान के हुक्मरान जिम्मेदार हुक्मरान हों, उनका ताल्लुक़ अपनी आवाम से हो, वो अपनी आवाम की ताकत के बलबूते के ऊपर खड़े होकर अमरीका का मुकाबला करें। और अगर ऐसा नहीं हुआ, और मैं जानता हूँ कि ऐसा अभी फ़िलहाल नहीं हुआ हुआ है, तो ये हुक्मरान हमेशा अमेरिका के सामने अपने आप को सरेंडर करते रहेंगे। और बकौल हेनरी कैसिंजर के, अमेरिका की दुश्मनी बहुत सख्त है और इसके बहुत नुकसान हैं, और दोस्ती के नुकसान उससे भी ज़्यादा हैं, दोस्ती के नुकसान उससे भी ज़्यादा हैं। तो पाकिस्तान के हुक्मरानों को एक मौके पर आके फैसले करने होंगे, और ये फैसले वो हुक्मरान करेंगे कि जो धांधलियों से नहीं आएंगे, ये फैसले वो हुक्मरान करेंगे जो आवाम के दिए हुए वोट से आएंगे। इस खातिर बहुत ज़रूरी है कि पाकिस्तान के अंदर जो भी प्रोसेस हो वो आवाम की आरा की बुनियाद के ऊपर तश्कील पाए। जब तक कोई निज़ाम धांधली से ऊपर आ रहा होता है, बैरूनी ताकतों के इशारों के ऊपर आ रहा होता है, वो कैसे बैरूनी ताकतों का मुकाबला कर सकता है? वो जानता है मैं फ्रिजाइल हूँ, वो जानता है मेरी यहाँ पे कोई हैसियत नहीं है, जिस दिन कोई मुझे उठा के फेंकना चाहेगा उठा के फेंक लेगा, और कोई भी उसका साथ देने के लिए नहीं निकलेगा चूंकि उसने आवाम का साथ नहीं दिया था। अब हमें गेम यहाँ शुरू करना होगा कि कोई ऐसी पार्टीज़ हों कि जो आवाम के बलबूते पर सामने आए, अपने मफादात की बजाय आवाम के मफादात को सोचें। इस बंदे को और इस पार्टी को लोग कदर की नज़र से देखेंगे। अगर अमरीका से भी लड़ेगा आवाम उसका साथ देगी। और ये कोई मत सोचे पाकिस्तानी आवाम के अंदर समझने की ताकत नहीं है, नहीं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन पाकिस्तानी आवाम समझने की भरपूर ताकत रखती है। उसके अंदर इस बात को समझना, इसका इदराक करना कोई मुश्किल काम नहीं है, उसके साथ क्या अंजाम पा रहा है। हमें इसके ऊपर मेहनत करनी पड़ेगी, और मैं जानता हूँ कि ये काम चंद दिनों का या सालों का नहीं होगा, ये बहुत लंबा काम होगा, लेकिन इसके सिवा कोई रास्ता नहीं होगा कि हमारी आवाम बसीरत हासिल करे, शऊर हासिल करे, और जो काबिल एतमाद रहनुमा है उनके ज़रिए से अपने मसाइल को हल करने की कोशिश करे। ये चंद इंतहाई अहम पॉइंट्स थे जो इस वक्त बैन अवी ताल्लुक़ात के मसले के अंदर वाज़े हुए हुए, और अब हम कोशिश करेंगे कि आपके सवालात के ज़रिए से जो और पॉइंट्स मिसिंग हैं उनको डिस्कस करें, और कुछ और ऐसे टॉपिक्स जिनको हमने डिस्कस नहीं किया वो डिस्कस कर सकें इंशाल्लाह। दुरुद भेजेगा मोहम्मद वाले मोहम्मद पर। बिस्मिल्लाहिर्रहमानिर्रहीम। कुछ सवालात हमारे पास मौजूद हैं जो एक ही पेपर के ऊपर जमा कर लिए गए, और उनको हम कुछ सवालात को जवाब देने की कोशिश करते हैं इंशाल्लाह। सवाल है कि क्या पाकिस्तान में इस वक्त किसी इस्लामी बेदारी की तहरीक की ज़रूरत है? अगर है तो कहाँ से शुरू किया जाए? ये ज़ाहिर है कि बहुत वाज़ह सी बात है कि हमें पाकिस्तान में एक तहरीक की ज़रूरत है जो लोगों को बेदारी भी दे और इस्लाम की शऊरी बेदारी, यानी एक ऐसी इस्लामी बेदारी कि जो शऊर पर अक्ल के ऊपर मबनी हो, जो बेदारी के लफ्ज़ के अंदर छुपा हुआ है उसके ऊपर बुनियाद रखे। अब जो इन्होंने फरमाया कि ये कहाँ से शुरू करें, तो इसका इसका नाम बता रहे कि इसके स्टार्टिंग पॉइंट्स क्या हैं। नंबर एक, इस्लामी हो, यानी इस्लामी सकाफ़त को लेके आगे बढ़ें। नंबर दो, लोगों को शऊर दिया जाए। ये इशू नहीं है कि कहाँ से शुरू किया जाए, इशू ये है कि इस तहरीक के उसूल क्या होंगे, इस तहरीक के जवाबित क्या होंगे। मिसाल के तौर पर, क्या इस तहरीक का जाबिता ये होगा कि हम बाकी सबको गलत कहें, सिर्फ अपने आप को सही कहें और फिर अकेले आगे बढ़ें? कोई इस्लामी बेदारी की तहरीक अकेलेपन में आगे नहीं बढ़ पाएगी, आइसोलेशन के अंदर आगे नहीं बढ़ पाएगी। लेकिन इसका ये मतलब भी नहीं होगा कि हम अपने उसूलों पर और अपने जवाबित के ऊपर कॉम्प्रोमाइज़ करते चले जाएं, कॉम्प्रोमाइज़ करते चले जाएं कि आखिर में जब हम पहुँचें तो एक बेदारी तो हो लेकिन वो इस्लामी बेदारी नहीं हो, बल्कि नाऊज़ु बिल्लाह मिसाल के तौर पर किसी कौम परस्त तहरीक के अंदर तब्दील हो जाए या किसी और मफाद परस्त तहरीक के अंदर तब्दील हो जाए। इस कॉम्प्रोमाइज़ की बात नहीं कर रहा हूँ। एक वसअत कल्बी के साथ, जिस तरह के अल्लाह के रसूल ने किया, उन्होंने बात को आगे बढ़ाया और कहा कि हर इंसान इसमें शामिल हो सकता है, इसमें शामिल हो, हर एक को इज्जत दी, हर एक को एहतराम दिया और उनको आगे आने का मौका दिया। इस्लामी बेदारी की तहरीक सबसे अहम काम तो ये करे कि भाई बेदारी दे, शऊर दे और लोगों को साथ लेकर चले। जो हमारे साथ इस वक्त बहुत बड़ी मुश्किल है वो ये है कि कुछ लोग हैं जो शऊर नहीं दे पा रहे, और कुछ लोग वो हैं जो दूसरों को साथ लेकर चलने के काहिल नहीं है, अपने आप को लेकर अकेले चलना चाहते हैं। इस्लामी बेदारी की तहरीक आइसोलेशन में नहीं चलती है। मुझे समझ में नहीं आता हम लोग इतना ज़्यादा इमाम खुमैनी का तस्करा करते हैं, इमाम खुमैनी के इनकलाब की तहरीक को क्यों नहीं देखते? हत्या कि एमनेस्ट को लेकर चल रहे थे, तो क्या मसलन अपने उसूलों पर कम्प्रोमाइज़ किया हुआ था? नहीं, अपने उसूलों पर कम्प्रोमाइज़ नहीं किया हुआ था, लेकिन हत्या कि एमनेस्ट भी साथ चल रहे थे, उनकी मजबूरी थी मसलन। हमने क्यों अपने आप को उस जगह तक नहीं पहुँचाया? मैं नहीं कह रहा कि हम इमाम खुमैनी की तरह कामयाबी हासिल कर पाएंगे, अल्लाह चाहे तो शायद वो भी हो जाएगा, लेकिन कम से कम उसूलों में तो उनकी पाबंदी कर लें। वसअत कल्बी दिखाते थे, तहमुल दिखाते थे, लोगों को लेकर चलना जानते थे, लोगों के बुनियादी जो पैरामीटर्स थे सोचने समझने के वो उनकी गिरफ्त के अंदर थे। यहाँ हमारे साथ मुश्किल ये है कि हमारा बात करने वाला जब बात कर रहा होता है तो हामी कम बनाता है, मुखालिफ ज़्यादा बना देता है, नहीं मालूम किस तरीके से ऐसा हो जाता है। और ये बहुत सारी ऐसी प्रॉब्लम्स हैं, स्ट्रेटजी की प्रॉब्लम हमारे पास है, प्लानिंग की प्रॉब्लम हमारे पास है, कि हम चाहते हैं कि लोगों को लेकर चलें, लेकिन हमारे सामने कोई एजेंडा नहीं है कि हम कहाँ लेकर चलना चाहते हैं, ये लोगों को कहाँ पहुँचाना चाहते हैं। तो इस तरह के मसाइल हैं जो इन्होंने कहा कि इस्लामी तहरीक की ज़रूरत है बेदारी की तहरीक की। हाँ, बेदारी की तहरीक की ज़रूरत है, लेकिन पहले उसूल और ज़वाबित के ऊपर मबनी हो, उसको लेके चलने वालों को पता हो कि हम कहाँ लेके जा रहे हैं, और उसके साथ ये तहरीक चलाई जाए। वरना सिर्फ इतना होगा कि जो भी तहरीक के नाम पर उठता है और एक एक मूवमेंट बनाने के लिए आगे बढ़ता है, वो खुद एक पार्ट होता है 25 और पॉलिटिकल पार्टीज और सेमी पॉलिटिकल पार्टीज के साथ। तो वो ये कह रहा होता है कि मैं सबको लेके चलूँगा, और पता चलता है पहले 5 पार्टीज थी, अब 6 हो गई हैं, या पहले 6 थी तो अब 7 हो गई हैं। और ये इस वजह से होता है कि उसूल ज़वाबित मुहैया नहीं होते और अपने काम को समझ नहीं पाते। सवाल है कि पूरी दुनिया को वहाबियत से क्या ख़तरा लाहक है मुस्तकबिल में? हम मुख्तलिफ नाम इस्तेमाल करते हैं, इस्तलाहत इस्तेमाल करते हैं, मसलन वहाबियत कहते हैं, सलफ़ियत कहते हैं, और मुख्तलिफ अनाबीन के तहत इस हिस्से को याद करते हैं जिसको हम तकफीरी ग्रुप भी कहते हैं। इशारा क्या किस बात के ऊपर? इशारा इस बात के ऊपर होता है कि जो ख़ुद को मुसलमान कह रहा है बाकी सारे मुसलमानों को नामुसलमान कह रहा है, और उसका काम ये रह गया है कि कभी वो शिर्क के नाम पर, कभी बिदअत के नाम पर, कभी किसी नाम पर, किसी नाम पर अल्लाह के रसूल की तमाम निशानियों को तबाह कर दे, नाऊज़ुबिल्लाह ताला, उनके नाम की मुखालफत करता रहे और लोगों के सामने पोज देता रहेगा कि ये काम मैंने तौहीद के नाम पर किया, ये मैंने मुसलमानों को एक पाकीज़गी तक ले जाने के लिए किया। हम उस ग्रुप का तस्करा कर रहे हैं। ये वो ग्रुप है जो शिद्दत पसंद है, ये ग्रुप है कि जो पूरी दुनिया के अंदर मसाइल को ईजाद कर रहा है। और हम सब अब समझ रहे हैं अल्हम्दुलिल्लाह, दुनिया में ऐसे लोग अब कम नहीं है जो इस बात को समझ पा रहे हैं कि इस ग्रुप के ज़रिए से इस्लाम का कोई फ़ायदा हासिल नहीं हो रहा, इससे मुसलमानों के दरमियान सिवाय नफ़रतों की और कोई चीज़ हासिल नहीं हुई, और अब जो मुसीबत आई है वो नामनी है जो इस ग्रुप के ज़रिए से हासिल हो रही है। तो पूरी दुनिया के सामने इस सलफ़ी तहरीक तकफीरी ग्रुप की कार्रवाइयाँ जो हैं वो ज़ाहिर हैं, और मेरा अपना ये ख्याल है कि अमेरिका जल्द ही इसके अलावा कुछ और लोगों को भी दाखिल करेगा और मुख्तलिफ नामों से, क्योंकि अब इसकी बदनामी इस एक ऐसी जगह तक पहुंच गई है कि अब इसको मुसलमान तहमुल नहीं करेंगे, और जब इसको बिल्कुल आइसोलेट कर देंगे तो अमेरिका इस खाल को तब्दील कर देगा, एक नई खाल लेकर आएगा, एक नया कलर लेकर आएगा, और उसके ज़रिए से अपने मफादात को पूरा करने की कोशिश करेगा। और वो जो नया उनवान आएगा वो पहले कुछ पॉजिटिव कामों को अंजाम देगा ताकि लोगों के दरमियान उसका रेपुटेशन बन जाए, बिल्कुल वही काम जो तुर्की ने किया। जब तुर्की को नया नया लोगों ने मुसलमान होते देखा और उसने कुछ इनकलाबी इकदाम अंजाम दिए, तो लोग बड़े खुश हुए और कहा कि देखो तुर्की जो है वो इसराइल का मुकाबला कर रहा है, तुर्की ये कर रहा है, तुर्की वो कर रहा है। और उसके बाद जब तुर्की ने शाम के अंदर अपनी कार्रवाइयों को अंजाम दिया, और ये सारा सीरिया के अंदर होने वाला ऑपरेशन, शाम का ऑपरेशन जो वो टर्की के थ्रू अंजाम पा रहा था, तब लोगों का अंदाज़ा हुआ कि ये सब ढकोसला था। और ये जो अंदरूनी तौर पर उसने कुछ पॉजिटिव चीज़ें भी अंजाम दी थी, बैरूनी तौर पर उसकी हरकतें साजिशों से कम नहीं थी। टर्की अंदरूनी तौर पर कुछ पॉजिटिव चीज़ें भी अंजाम दी उसने, मसलन स्कार्फ के ऊपर जो बैन था वो उसको लिफ्ट करवा दिया, टर्की की इकॉनमी में स्टेबिलिटी आई है, ترکی کی ڈیموکریسی کے اندر بہتری آئی ہے، لیکن بین الاقوامی سطح کے اوپر ترکی صہیونیت کا شکار ہے اور امریکہ کے ہاتھوں میں کھیل کر دنیا اسلام کے لیے مصیبت بنا رہا ہے. اس بات کا مقابلہ ہونا ترکی کے اندر ضروری ہے. تو یہ مجھے لگتا ہے کہ یہ وہابیت کا ٹائٹل بھی ایسے ہی ہے، یہ چینج ہو جائے گا، اور عین ممکن ہے کہ کوئی لبرل سیکولر ٹائپ کے کر کے ایک اور ٹائٹل لایا جائے، اور یا کوئی سیمی ریلیجیس ٹائٹل لایا جائے، اور اس کے ذریعے سے پھر مسلمانوں کے اندر آگے دوبارہ پینٹریشن کی جائے. سلفیت کا علاج اس کے آئسولیشن ہے. بہترین کام یہ ہوگا کہ یہ آئسولیٹ کیا جائے، مسلمانوں کو اس کے خطرے سے آگاہ کیا جائے، اور جب یہ آئسولیشن میں جائیں گے تو خود بخود ان کا نام اور ان کا کام ختم ہونے کی طرف جائے گا. دیکھا ہے پاکستان میں بڑھتے ہوئے سعودی انفلوئنس اور مدارس کی امداد کو کس طرح روکا جا سکتا ہے. پاکستان میں جو سعودی انفلوئنس ہے اس کو روکنے کا بھی طریقہ کار وہی ہے جو میں پہلے امریکہ کے مقابلے میں عرض کر چکا ہوں. جب تک حکام بکے ہوئے ہیں، جب تک حکام پیسوں کے ذریعے سے آ رہے ہیں، ان کا عوام کے اوپینین سے کوئی تعلق نہیں ہے. پیسوں کے ذریعے سے الیکشنز بک رہے ہیں، پیسوں کے ذریعے سے ووٹ پڑ رہے ہیں، پیسوں کے ذریعے رولر آ رہے ہیں، تو وہ آنے کے بعد جتنا بھی کہے میں ام حب وطن ہوں، میں وطن کے لیے کروں گا، میں جان دے دوں گا، وہ جو آیا غلط طریقے سے ہے، یہ کبھی عوام کے اوپر اعتماد نہیں کرے گا، یہ ہمیشہ باہر اعتماد کرے گا. یہ باہر امریکہ کی طرف دیکھے گا یا سعودیہ کی طرف دیکھے گا، اور یہ اپنی عوام کے اوپر اعتماد نہیں کرے گا، چونکہ اس کو پتہ ہے کہ میں عوام کی حمایت سے نہیں آیا ہوں. اگر کوئی ایسا مخلص ہے جو یہ کہہ رہا ہے کہ میں باہر کی حمایت سے آیا ہوں لیکن میں اندر سے محب وطن ہوں، تو میں اس سے کہوں گا کہ براہ مہربانی اپنے محب وطن ہونے کو جعلی طریقے سے آنے کے بعد ثابت مت کرو. اگر تم محب وطن ہو تو صحیح طریقے سے حاکم بننے کی کوشش کرو. اور اگر کوئی مجھ سے یہ کہہ کہ نہیں یہاں صحیح طریقے سے بننے کا کوئی امکان نہیں ہے، تو پھر ایسے محب وطن کی حکومت پہ آنے کے بعد صحیح کام کرنے کا بھی کوئی امکان نہیں ہے. اگر وہ صحیح راستے سے حکومت پہ نہیں پہنچ سکتا تو حکومت میں پہنچنے کے بعد بھی صحیح کام انجام نہیں دے پائے گا، چونکہ وہ دست نگر ہوگا سعودیہ کا، وہ دست نگر ہوگا قطر امریکہ کا، اور اس کے ہوتے ہوئے یہ کبھی بھی صحیح کام کو انجام نہیں دے سکے گا. تو اس کے سوا کوئی راستہ نہیں ہے کہ طریقے سے آیا جائے، عوام کی اوپینینس کو ساتھ لے کے آیا جائے، اور ان کے آراء کو استعمال کرتے ہوئے صحیح راستے سے حکومت پہ آنے کے بعد محب وطن بن کر کام کیا جائے. سعودی انفلوئنس کا جو مقابلہ ہے وہ اسی طریقے سے ممکن ہے. عوام کے اندر اویئرنیس بڑھے، عوام صحیح لوگوں کو انتخاب کرنے کی طرف جائیں، اور یہ میں آپ کو مطمئن ہو کے عرض کر رہا ہوں کہ پاکستانی عوام اب سعودی انفلوئنس میں نہیں ہے، حکومت انفلوئنس میں ہے. عوام ان کے اثر و رسوخ کے اندر نہیں ہے. عوام بہت اچھے طریقے سے سمجھ رہی ہے، خاص کر سیریا کے مسئلے کے بعد سے لوگوں نے بہت اچھی طریقے سے آئیڈینٹیفائی کر لیا ہے کہ سعودیہ کا رول کیا ہے. اور مثال کے طور پر جو بڑی ڈیولپمنٹس ہوئی ہیں، مثال کے طور پر آپ دیکھ رہے ہیں کہ حماس کے بڑے لیڈر نے ایک موقع پر سیریا کے مخالفین کا پرچم لہرا دیا تھا، آج حماس خود اقرار کر رہی ہے کہ ہاں یہ غلط ہوا تھا. خالد مشعل کے بارے میں مشہور ہے کہ اس نے سیریا کے جو مخالفین تھے اسد کے مقابلے میں، ان کا پرچم خود لہرایا اور مثال کے طور پر ان کی حمایت کی تھی. آج حماس خود مجبور ہے اور اعلان کرے کہ ہاں یہ ہم نے غلط کیا تھا، ہمیں یہ کام نہیں کرنا چاہیے تھا، اور یہ کہہ کر انہوں نے اپنے آپ کو سعودی عرب سے باہر نکالنے کی کوشش کی ہے. اصل لوگ معتقد ہیں کہ یاسر عرفات کا جو کام اتنا زیادہ خراب ہوا وہ بھی اس وجہ سے تھا کہ اس نے سعودیہ سے امداد لینا شروع کر دی تھی. جب تیل بنا، تیل کی قیمت بڑھی 1970s میں، اور سعودیہ کے پاس بے انتہا پیسہ آیا، اس پیسے کو استعمال کر کے اس نے مختلف تحریکوں کو خریدنا شروع کیا، وہیں سے یاسر عرفات کا معاملہ ختم ہوا. تو میں سمجھتا ہوں کہ عوام کے اندر شعور بڑھ رہا ہے، اور اب سعودی اثر و رسوخ عوام کے اوپر نہیں ہے. عوام سے جا کر پوچھیں کیا واقعی اس کو خادم حرمین شریفین کہیں گے، تو وہ شاید لفظاً کہہ دیں لیکن معنوی طور پر قطعاً اس کو قبول کرنے کو تیار نہیں ہے. نہ وہ جو اس کیمپ میں ہے، نہ وہ جو اس کیمپ کے اندر ہے. اب جو اثر و رسوخ سعودیہ کا ہے وہ حکومتی سطح کے اوپر ہے، اور حکومتی سطح پر میں نے عرض کیا نکلنے کا طریقہ کار یہی ہوگا کہ جو محب وطن ہے، اگر واقعاً محب وطن ہے، تو وہ ڈھنگ سے انتخابات میں جائیں، انتخابات کو صحیح طریقے سے انجام دیں، اور اس کے بعد پھر قابل اعتماد حکومتیں تشکیل پائیں گی. عوام کو بھی یہی کرنا ہوگا. لکھا ہے کہ پاکستان میں حکیم اللہ محسود کے مرنے پر سیاسی اور مذہبی جماعتوں میں پاکستان میں حکیم اللہ محسود کے مرنے پر سیاسی اور مذہبی جماعتوں میں تفریق اور شہادت کے لقب نوازنے پر جماعت اسلامی کے بارے میں آپ کا نقطہ نظر کیا ہے؟ انہوں نے بریکٹ میں لکھا ہے کہ فضل الرحمان صاحب نے کہا ہے کہ اگر امریکہ ہمارا کوئی کتا بھی مارے گا تو وہ بھی شہید ہے۔ یہ واقعاً تعجب کی بات ہے ایک ایسے آدمی سے کہ جو اتنے عرصے سے سیاست کے اندر ہے، اور نہ صرف سیاست کے اندر ہے بلکہ اپنے آپ کو دینی رہنما تعبیر کرتا ہے، اور اس کو قطعاً اندازہ نہیں کہ وہ کیا بول رہا ہے، وہ کیا اصطلاح استعمال کر رہا ہے۔ اگر میں اس جملے کو دوبارہ دہراؤں، اور میں اس واقعے کے بعد سے پاکستان میں نہیں ہوں اور میں نہیں جانتا کہ اس کی اوتھینٹیسٹی کتنی ہے، لیکن میں نے بھی نیٹ کے اوپر پڑھا ہے کہ ہاں فضل الرحمان صاحب نے یہ کہا ہے، لکھا ہے اگر امریکہ ہمارا کوئی کتا بھی مارے گا تو وہ بھی شہید ہے۔ کیا اس آدمی کو پتہ ہے کہ شہادت کسے کہتے ہیں؟ کیا اس آدمی کو پتہ ہے کہ وہ اس جملے کے ذریعے کیا کہنا چاہ رہا ہے؟ وہ اس جملے کے ذریعے کہنا چاہ رہا ہے کہ میں جس کو شہید کہوں گا وہ امریکہ کے ہاتھ میں ہوگا، امریکہ جس کسی کو شہید بنانا چاہے گا وہ مار دے گا اور میں اس کو شہید کہہ دوں گا۔ یہ تو خود اپنی حماقت کا اعتراف کر رہے ہیں، یہ تو خود کہہ رہے ہیں۔ اس کا مطلب یہ ہے کہ میں امریکہ کے ہاتھوں کھیلا جا رہا ہوں کیا؟ یہ کیا اگر یہ واقعاً کہہ رہے ہیں تو کیا جو امریکہ ہے وہ نہیں سن رہا اس بات کو؟ تو وہ کیا کرے گا؟ اس کو جس کو بڑا بنانا ہوگا اس کو خود مار دے گا تاکہ تم اس کے پیچھے بھاگتے رہو اور ساری زندگی غلط بندے کو شہید کہہ کر اس کے لیے اپنی عزت و احترام کے قائل ہوتے رہو۔ تو یہ تو انتہائی احمقانہ بیان ہے، مجھے تو بالکل سمجھ میں نہیں آ رہا کہ یہ انصاف نے کس طریقے سے کہہ دیا۔ یا یہی کہوں گا کہ پھر ان کا پولیٹیکل کیریئر بتاتا ہے کہ ان کے اندر عقل و شعور کی انتہا یہیں تک ہے بس۔ اور تعجب جماعت اسلامی کے اوپر ہے کہ انہوں نے صرف اس وجہ سے کہ وہ امریکہ کی مخالفت کر رہا تھا بقول ان کے اس کو شہید کہہ دیا، وہ جس نے پاکستانی فوج کے بندے مارے ہیں، وہ جس نے مسلمانوں کو مارا ہے، جس نے غیر مسلمانوں کو مارا ہے، جس نے عبادت گاہیں قدم برباد کی ہیں۔ اگر کسی کے اوپر کچھ نہیں ہوا ہے تو خود جماعت اسلامی ہے، اور انسان کو اندر اندر سوچنا پڑتا ہے کہ کس جماعت کے کس سے تعلقات بنے ہوئے ہیں۔ بدقسمتی سے میں جماعت اسلامی کی میں دل سے یہ چاہتا ہوں کہ جماعت اسلامی کے اندر جو اچھے لوگ موجود ہیں، جو واقعی دین کی خدمت کے جذبے کے ساتھ اس جماعت کا ساتھ دے رہے ہیں، ان کے ساتھ ہمارے تعلقات بھی ہوں۔ لیکن جب جماعت اسلامی کی لیڈرشپ کی سطح پر ایسے اسٹیٹمنٹ انسان دیکھتا ہے تو اسے تعجب ہونے لگتا ہے۔ میرا قطعاً یہ مطلب نہیں ہے کہ جماعت اسلامی کے اندر پازیٹیو لوگ نہیں ہیں، نہیں، قطعاً جماعت اسلامی کے اندر پازیٹیو لوگ ہیں، اور ان پازیٹیو لوگوں کے ساتھ ہمارا انٹریکشن ہونا بہت ضروری ہے۔ لیکن لیڈرشپ کی سطح پر اس قسم کے نامعقول قسم کے بیانات، یہ قابل تحمل نہیں ہے، اصلاً کسی کے لیے بھی قابل تحمل نہیں ہے۔ تو یہ جماعت کس کے ارادوں کے اوپر یہ کام کر گئی ہے، اور کیوں انہوں نے اپنا مذاق بنایا ہوا ہے؟ اور مجھے افسوس ہوتا ہے کہ شہادت کا مذاق بنا ہوا ہے پاکستان کے اندر، کہ وہ آدمی کہتا ہے کہ کتے کو بھی مارے گا تو ہمارے لیے شہید ہے۔ یہ شہادت کا مقام کیا رہ گیا پھر پاکستان کے اندر؟ یہ سب ڈسٹورشن آف فیکٹس ہیں، یہ سب اصطلاحات سے کھیلنا ہوا ہمارے لیے، ورنہ حقیقت یہ ہے کہ جو آدمی شہید ہوتا ہے اس کا ایک مقام ہے، اس کی ایک منزلت ہے۔ اور یہ تو پہلی دفعہ ہم نے کوئی بیان ایسا دیکھا ہے کہ ایک کتے کے معاملے میں اس طرح کا کوئی لقب استعمال کر لے۔ یہ سیاسی بصیرت کے فقدان اور سیاسی گہرائی کے نہ ہونے کا واضح ایک ثبوت ہے۔ لکھا ہے کہ پچھلے دنوں آیت اللہ سیستانی اور رہبر معظم کے فتاوی جو انہوں نے مسلمانوں میں اتحاد کے حوالے سے دیے، آج کے دور میں ان فتاوی پہ عمل کرنا کتنا ضروری ہے؟ ہر دور میں فتوے پہ عمل کرنا ضروری ہے، اور جب بھی مراجع تقلید کوئی حکم ارشاد فرماتے ہیں ان کے فتاوی کے اوپر، ان کے حکم پر عمل کرنا انتہائی ضروری ہے۔ لیکن یہ جو مسائل آج دنیا کے اندر پیش آ رہے ہیں اس کی روشنی میں ان کی بصیرت کا اعتراف ہمیں کرنا پڑتا ہے کہ رہنمائی اور لیڈرشپ، اس کو ہم کہیں گے کہ انہوں نے قوم کی ایک مشکل کو احساس کیا اور لوگوں کے سامنے پوائنٹ آؤٹ کیا کہ دیکھو اگر تم کو یہ مسائل حل کرنے ہیں تو تمہیں اس راستے کے اوپر چلنا پڑے گا۔ یہاں پہ میں ایک بات واضح طور پہ کہہ دوں، انہوں نے یہ نہیں کہا کہ ہم عقیدہ تبدیل کریں، نہیں، عقیدہ تبدیل کرنے کی بات نہیں ہوئی ہے، لیکن انہوں نے یہ کہا ہے کہ دوسروں کے سامنے بے احترامی مت کرو، اس طرح کی بے احترامی مت کرو جس سے مسلمانوں کے اندر فتنہ و فساد جو ہے وہ پھیلے۔ یہ وہ بات ہے جس کو انہوں نے پوائنٹ آؤٹ کیا ہے کہ انہوں نے یہ نہیں کہا کہ ہم اپنا عقیدہ تبدیل کریں تاریخ کے بارے میں، افراد کے بارے میں اور نظریات کے لیے، لیکن جو بات ہے وہ یہ کہ ہم کوئی ایسا کام نہ کریں جس سے معاشرے کے اندر فتنہ و فساد پھیلے، اور اس کی ہمیں احتیاط کرنی ہوگی تاکہ ہم ایک دوسرے کے نزدیک آ سکیں۔ اور میں نے جیسا کہ عرض کیا، ہر جماعت کے اندر کچھ پازیٹیو لوگ ہیں، ان پازیٹیو لوگوں کے ساتھ ہمارا انٹریکشن ہونا بہت ضروری ہے تاکہ ہم اس سلفی اور تکفیری اور شدت پسند دہشت گرد گروپ کو آئسولیٹ کر سکیں معاشرے کے اندر، اور معاشرے کے اندر امن و امان قائم کر سکیں۔ بہت وقت ہو گیا اور کچھ سوالات جو ہیں وہ کچھ باقی ہیں، لیکن ہم اپنے سلسلے کو یہیں پہ اختتام پذیر کریں گے انشاءاللہ. پروردگار عالم نے چاہا تو کسی اور موقع کے اوپر اس پروگرام یا کسی اور پروگرام کے ذریعے سے حاضر ہوں گے انشاءاللہ. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.